आगे देखिए 42 से 50। टॉपिक है हम इंसाफ की तराजू रखेंगे और किसी पे जुल्म ना होगा। आपको ये टॉपिक कैसे समझाऊं? एक माँ थी, बेटा अफसर था, और जो अफसरी की शाखियाँ होती हैं वो सारी थी रिश्वत, नाजायज़ काम, जाली काम करने कराने। आखिर कब तक होता? एक दिन पकड़ा गया जालसाजियों में, जेल में पहुंच गया। अब आगे गौर से सुनिएगा। बूढ़ी माँ अपने बेटे को जेल की सलाहों में देखती है तो दिल तड़पता है। कहती है, ए अल्लाह मेरे बच्चे का इंसाफ करना। तो वो बच्चा कांप गया, माँ के मुंह पे हाथ रख के कहता है, माँ ये ना बोल। बात समझ गया, अगर अल्लाह ने इंसाफ किया फेंटी लग जाएगी। हमेशा अल्लाह से कहा करें, अल्लाह अपना रहम कर दे हम पे, मत इंसाफ मांगिए। अल्लाह तो कहता है, वमा मिन दाबतिन अल्लाह रिज़्क़ुहा, अगर अल्लाह तुम्हें तुम्हारे गुनाहों पे पकड़ना चाहे ज़मीन पे, एक चलता फिरता ना जिए। तो ये है इसका टॉपिक कि इंसाफ की तराजू तुलेगी, फिर लग पता जाएगा कि हम करके क्या आए। कुल मैं यकलउकुम बिललैली वन्नहारी मिनर रहमान, इनसे पूछिए रहमान के सिवा दिन और रात में तुम्हारी हिफाजत कौन कर सकता है? जवाब दीजिए, अल्लाह। बात यह है कि ये लोग अपने रब के शुक्र से फिरे हुए हैं। क्या हमारे सिवा इनके और माबूद हैं जो इन्हें मुसीबतों से बचा लें? नहीं, कोई भी खुद अपनी मदद के लिए ताकत नहीं रखता और ना कोई हमारी तरफ से साथ दिया जाता है, बल्कि हमने इन्हें और इनके बाप दादाओं को ज़िंदगी के सरो सामान दे दिए, यहाँ तक कि इनकी उम्र दराज हो गई। क्या वो देखते नहीं कि हम ज़मीन को इसके किनारों से घिटाते चले आते? क्या वही गालिब हैं? कह दीजिए, मैं तुम्हें अल्लाह की वही के ज़रिए आगाह कर रहा हूँ, मगर बहरे लोग बात नहीं सुनते जबकि इन्हें आगाह किया जाए। अगर इन्हें तेरे रब के किसी अजाब का झोंका भी लग जाए, दूर से, ये नहीं कि आग में डाल दे, दूर से आग की एक लपट छू जाए, तो पुकार उठें कि हाय हमारी बदबख्ती, यकीनन हम गुनाहगार थे। है ना उदासी सूरत, दुखी सूरत। अभी आप देखेंगे आगे क्या होगा। ऐसे लग रहा है क़यामत और तौहीद का ज़िक्र करके हमें तैयार किया जा रहा है कि ज़िंदगी की असल को पहचानो। और क्या होगा, क़यामत के दिन हम दरमियान में ला रखेंगे ठीक ठीक तोलने वाली तराजू को। तसव्वुर की निगाह से देखिए, बड़ी सी तराजू है और खुले मैदान में ला के रख दी, तकड़ी तराजू मीज़ान, फिर किसी पर कुछ जुल्म भी ना किया जाएगा। लोग आते जा रहे हैं, अपनी नेकियां भी रखते जा रहे हैं, बदियां भी रखते जा रहे हैं, और अगर एक राई के दाने के बराबर भी अमल होगा तो हम इसे ला हाजिर करेंगे। और हम काफ़ी हैं हिसाब करने वाले, क्योंकि एक तरह बलिन्नास हिसाब हम। मत सोचो कि अल्लाह के अकाउंट बड़े बिगड़े हुए हैं हमारी तरह। आप मत समझो कि अल्लाह को पता ही नहीं चलता किसने किया किसने नहीं किया, किसने दिया किसने नहीं दिया, कौन आया कौन नहीं आया। हम तो थोड़े से लोगों का हिसाब ना रख सके, अल्लाह ने अगले पिछलों का हिसाब रखा हुआ है। क्या पता चला कि अल्लाह ताला की शान कितनी बड़ी है कि वो एक एक चीज़ लिख रहा है। यहाँ से सीखे कि लिखत पढ़त की अहमियत कितनी है हमारे दीन में। हत्ता के नबी सल्लम जो ख़ुद लिखना पढ़ना नहीं जानते थे, लेकिन उन्होंने इतना बड़ा रिस्क ले लिया था, बदर के कैदियों को उस्ताद बनाकर रख दिया मदीना में, हालांकि डर था कि ये कुछ मुखबरियाँ करेंगे, गैर लोग हैं, पता नहीं इस्लाम को नुकसान ना दें, लेकिन रिस्क कबूल किया, लेकिन लिखना पढ़ना सिखाया लोगों को। इसकी अहमियत को समझिए। आप और मैं जब तक हिसाब नहीं रखेंगे बेहिसाब गुना करेंगे। मैं अब छोटी सी मिसाल देती हूँ, आजकल बहुत लफ्ज़ मशहूर है वेस्ट में, वेट वॉचर, वज़न को वॉच करने वाले। वो कैलोरियाँ नाप के खाते हैं, आज की कैलोरीज पूरी हो गई चलो सब ख़त्म, अच्छा मैं कुछ खा लूँ, अच्छा आज मैंने ज़्यादा खा लिया तो मैं ज़रा भाग दौड़ कर लूँ। जिस तरह वेट वॉचर्स अपने वेट को मेंटेन रखते हैं ना, वी नीड टू बी सिन वॉचर, अपने गुनाहों को वॉच करें। एक ख़ास हद तक तो अल्लाह ताला माफ़ कर देगा, लेकिन जब वो पानी हद से ऊपर गुजर जाए तो मुश्किल होगा। फरमाया, ये बिल्कुल सच है कि हमने मूसा और हारून को फैसले करने वाली नौरानी और परहेजगारों के लिए वाज़ो नसीहत वाली किताब अता फरमाई। वो लोग जो अपने रब से बिन देखे खौफ खाते हैं और क़यामत के तसव्वुर से कांपते रहते हैं, اور یہ نصیحت اور برکت والا قرآن بھی ہم نے نازل کیا، کیا پھر بھی تم اس کے منکر ہو؟ کہیے کہ نہیں، اے اللہ ہم اس کتاب کا انکار نہیں کرتے۔ ترمذی کی روایت 3165، اللہ کے نبی نے فرمایا، اسے کیا ہو گیا؟ کسے؟ کیا اس نے قرآن مجید میں یہ نہیں پڑھا کہ آیت، وَنَدَعُ الْمَوَازِينَ الْقِسْطَ لِيَوْمِ الْقِيَامَةِ فَلَا تُظْلَمُ نَفْسٌ شَيْئًا وَإِنْ كَانَ مِثْقَالَ حَبَّةٍ مِّنْ خَرْدَلٍ أَتَيْنَا بِهَا وَكَفَى بِنَا حَاسِبِينَ۔ یہ سن کر اس صحابی نے کہا، اے اللہ کے رسول، ان معاملات کو سن کر تو میرا جی چاہتا ہے کہ میں اپنے ان تمام غلاموں کو آزاد کر دوں، آپ گواہ رہیے یہ سب اللہ کی راہ میں گواہ ہیں۔ آپ نے یہ جملہ کب بولا تھا؟ جب ایک شخص اپنے غلام کو مار رہا تھا، تو اللہ کے نبی نے اس کو کہا یہ کیا ہو گیا، اور پھر بتایا کہ دیکھو ان ماسیوں اور ان غلاموں کے بارے میں ڈرو، ہم سب کو بھی ڈرنا چاہیے۔ اچھے گھروں میں تو ماسیوں کو بہت اچھا رکھا جاتا ہے، لیکن کچھ گھرانے ایسے ہیں کہ ان کو جوتی کی نوک پہ رکھا جاتا ہے۔ بیچاریاں ہمارے گند بھی صاف کرتی ہیں، ہمارے کپڑے بھی دھوتی ہیں، جھوٹے برتن بھی دھوتی ہیں، اور ہماری باتیں بھی سنتی ہیں۔ یاد رکھیے، کوئی ایک جملہ آپ نے اپنی ماسی کے لیے بول دیا، اور اس بچے کے لیے بول دیا جس کو آپ نے گھر میں خدمت کے لیے رکھا ہے، اور وہ زیادہ ہوا اس کی غلطی اور خطا سے، قیامت کے دن وہ کھڑا ہوگا ہاتھ میں حق لینے کے لیے، اور آپ کی یہ تہجدیں، تراویاں، دورہ قرآن لے جائے گا، اور آپ منہ دیکھتے رہ جائیں گے۔ جی، اللہ کے نبی نے فرمایا، مل مفلس، مفلس کون ہے؟ صحابہ نے کہا، مل لا درہم و دینار، جس کا درہم اور دینار نہیں ہے، سونا چاندی نہیں، پاؤنڈز ڈالرز نہیں ہماری زبان میں۔ اللہ کے نبی نے فرمایا، نہیں، ان مفلس من امتی، میری امت کا مفلس کون ہے کہ جو قیامت کے دن نماز، روزے اور بہت ساری نیکیوں کے ساتھ آئے گا، لیکن لوگ آتے جائیں گے اور اس نے ان کا دل دکھایا، کسی کو گالی دی، کسی کا حق مارا، اور وہ لوگ آ کر اس سے حق دعویٰ دائر کرتے جائیں گے، اب وہاں اور تو کچھ ہوگا نہیں، تو اللہ اس کی نیکیاں اس کو دیتے رہیں گے۔ ایک آیا یہ لے جاؤ، دوسرے کا تہجد لے جاؤ، چوتھے سے کہا اس کا حج لے جاؤ، پانچویں سے کہا جاؤ اس کی قربانیاں لے جاؤ، لوگ خوشی خوشی لیں گے۔ وہاں تو سب کی خواہش ہی یہ ہوگی نا کہ نیکیوں کی کرنسی ملے تاکہ ہم آج جنت میں جائیں۔ اب کیا ہوا کہ لوگ آ رہے ہیں اور نیکیاں ختم۔ اب ذرا امیجنیشن میں لائیے نا، آپ کروڑ پتی تھے، سب پیسے بٹ گئے لوگوں کے دینے میں، اب کیا ہوا؟ لوگ آ رہے ہیں، اللہ ہمیں بھی حق چاہیے، کہا اچھا ایسا کرو اپنے گناہ اس پہ ڈال دو، اور تھوڑی دیر میں وہ بندہ جو نیکیوں کا پہاڑ تھا وہ گناہوں کا پہاڑ بنا کھڑا ہوگا۔ دعا کیجئے میرے آپ کے ساتھ ایسا نہ ہو۔ بہت ڈریے لوگوں کے معاملے میں، یہ بڑا سخت معاملہ ہے، کسی کو گالی دینا، اللہ اکبر۔ یاد رکھیے کہ بعض دفعہ ہم دوسروں کی خدمت کے بدلے میں ان کے شکر گزار ہونے کی بجائے ان کو اور زیادہ لٹ ڈاؤن کر دیتے ہیں، تو ان چیزوں کے لیے محتاط رہنا ہے، سخت معاملہ ہے، اور سب سے زیادہ سخت معاملہ حقوق العباد کا ہوگا۔ صحابہ کہتے تھے دل کرتا ہے جنگلوں میں چلے جائیں، سب چھوڑ چھاڑ کے، اتنا حقوق کا معاملہ سخت ہے۔ ایک ایک رشتے کی ترازو میں تلیں گے پھر نکلیں گے آگے، سب سے فارغ ہو گئے کسی ایک نے روک لیا وہیں رک جائیں گے۔ اللہ تعالیٰ آپ کے میرے لیے آسانی کا معاملہ کر دے۔ تو زمین و آسمان کی نشانیوں پہ غور و فکر کرنا ہے، اور کیا سیکھا؟ نقلی معبود مدد نہیں کر سکتے، کیونکہ وہ خود مدد کے طالب ہیں۔ خود سے چند سوال کیجئے، کیا میں قرآن کا پیغام سن کر مان بھی لیتی ہوں؟ اللہ کے ذکر یعنی قرآن سے سچا تعلق جوڑتی ہوں؟ بن دیکھے رب سے ڈرتی ہوں؟ اور کیا میں اللہ کے سامنے کھڑے ہو کر حساب دینے کی تیاری کر رہی ہوں؟ اللہ تعالیٰ آپ کو مجھے اس کی توفیق دے۔ یہاں تک دیکھیے، سورت کا نصف پورا ہوا، آدھی سورت ہو گئی۔ ایسے مجھے لگا پڑھاتے ہوئے، آج خاص طور پہ زیادہ ہی محسوس ہوا کہ اللہ نے دل خالی کر دیا، اور اب آگے یہاں سے شروع کر کے سورت کے اینڈ تک انبیاء کرام، جو توحید کے نمونے، جن کو حساب کی فکر لگی ہوئی، جن کی زندگیوں میں شرک کوئی نہیں، جنہوں نے ساری زندگی مقصد حیات کو سمجھا، اور پانچویں بات نوٹ کر لیں کہ جن کی زندگی میں بیماری آئی تو رب کو پکارا، آگ میں ڈال دیے گئے تو رب کو پکارا، مچھلی کے پیٹ میں چلے گئے تو رب کو پکارا۔ یہ پانچ نشانیاں نبیوں کی ڈھونڈ لیجئے، آپ اور میں اپنی عقلوں کے حساب سے چلتے ہیں۔ آیت نمبر 51 سے 75، ٹاپک لکھیے، عقل نے کتنی تعویلیں سکھائی ہوں گی مگر یہ دل کا فیصلہ تھا۔ समझ लें, टॉपिक समझाना भी तो एक बात है, तभी तो इंजॉय करेंगे। इसमें हम पढ़ेंगे अभी इब्राहिम अलैहिस्सलाम के आग में डाले जाने के किस्से को। कभी सोचिए कि कोई आग में कूदता, बेखतर कूदता, तो इसके लिए एक छोटी सी चीज़ जो मेरे आपके मुतल्लिक है, कोई नबियों से उसका ताल्लुक नहीं है। देखिए, हिदायत पाना कि ना पाना ये अक्ल का फ़ैसला होता है। आपके ऊपर रख के समझाऊँगी, फिर आपको ज़्यादा अच्छा समझ आएगा। आप यहाँ आए कि ना आए, ये आपकी अक्ल का फ़ैसला था। आपने सोचा कि मैंने कुरान नहीं पढ़ा हुआ, पढ़ लूँ, चले पिछले साल पढ़ा था, अब एक साल गुजर गया, बहुत ही मसरूफ़ थी, चले रमज़ान में पढ़ लूँ। यहाँ तक आने में अक़ल थी, हिदायत की तरफ चल के आना, हिदायत की तलब जाग जाना, ये अक़ल का फ़ैसला होता है। बस ख़त्म, अब अक़ल ख़त्म, अक़ल के बाद फिर दिल शुरू हो जाता है। पहले दिन आप इधर अक़ल के लिए आए थे, और मैं आपको ख़ुद ही बता दूं, अगर आप बहुत अक़लमंद होते तो यहाँ आने की ज़रूरत ही कोई नहीं थी, घर बैठ के सुनते। ये सब कुछ लोग घर से सुनते हैं, स्लाइड्स भी देखते हैं। मैं ये भी आपको बता दूं, जिसको नहीं आना कल से मत आए। आप रोज़ यहाँ क्यों आ रहे हैं? आप दिल के हाथों मजबूर हैं। क्या सच है ये बात? आपका दिल कहता है ना कि आप इस वक्त यहाँ बैठकर फ़ायदे का सौदा कर रहे हैं। बस हम जब भी हिदायत की तरफ कदम बढ़ाते हैं ना, तो उस वक़्त अगर पहली चोट या पहला पाँव कह लीजिए कि अक़ल के ऊपर डाल दिया जाए ना, तो फिर वो हमें बहुत तावीलें नहीं सिखाती। अक़ल हमेशा बंदे को खुद गर्ज बनाती है, अपना फ़ायदा सोचो, बातों में नहीं आओ, ऐसे ही बेकार है, ये तो कहेंगे ही, इनकी तो यही है, नहीं नहीं अभी बहुत काम है, अभी बहुत मसरूफ़ हूँ, गर्मी है, पैसों की बड़ी ज़रूरत है, ये है। ये अक़ल की होशियारियाँ होती हैं। दिल कहता है जो मर्ज़ी करो। आइए देखते हैं हज़रत इब्राहिम ने किसकी सुनी। एक एक लफ्ज़ के ऊपर कहिए, ए अल्लाह मुझे ऐसा कर दे। और मैं हैरान होती हूँ कि वक्त के साथ बंदे की दुआओं का रुख कैसे बदल जाता है। आम दुआएं तो नहीं मुँह से निकलती, वो तो आम लोगों की दुआएं होती हैं। जब आप तकवा के एक ख़ास मुकाम पे पहुँचते हैं ना, तो आपकी दुआएं फिर वाकई मुत्तकीन वाली दुआएं बन जाती हैं। आम तौर पे लोग दुआ क्या कराते हैं, करते हैं, रिस्क मिल जाए, रोज़ी मिल जाए, रोटी मिल जाए, बच्चा हो जाए, ये भी बड़ी अच्छी दुआएँ हैं, गुना भी नहीं, ना मांगेंगे तो गुना होगा। लेकिन सिर्फ इस पे नहीं रहना। इब्राहिम अलैहिस्सलाम ने क्या दुआएं मांगी थी, आइए देखते हैं। वलकद आतैना इब्राहीम रुश्दहु मिन क़ब्ल व कुन्ना बिही आलमीन। यकीनन हमने इससे पहले इब्राहिम को इसकी समझ बूझ बख्शी थी, और हम इसके हाल अहवाल से बखूबी वाकिफ़ थे। जबकि इसने अपने बाप से और अपनी कौम से कहा, ये मूर्तियाँ जिनके तुम मुजावर बने बैठे हो क्या हैं? सब ने जवाब दिया कि हमने अपने बाप दादा को इन्हीं की इबादत करते हुए पाया। नोट करें, 90% लोग अपने कामों की वजह बाप दादा के तरीके कहते हैं, अक्ल नहीं इस्तेमाल करते। आपने फरमाया, फिर तुम और तुम्हारे बाप दादा सभी यकीनन खुली गुमराही में मुब्तला रहे। कहने लगे कि आप हमारे पास सचमुच हक लाए हैं या यूं ही मजाक कर रहे हैं? यानी कौम के लोगों को यकीन नहीं आ रहा कि इब्राहिम जो बात कह रहे हैं वो सच है। आपने फरमाया, नहीं, दर हकीकत तुम सब का परवरदिगार तो वो है जो आसमान और ज़मीन का मालिक है, जिसने इन्हें पैदा किया। मैं तो इस बात का गवाह और क़ायल हूँ, और अल्लाह की कसम, मैं तुम्हारे इन माबूदों के साथ जब तुम अलहदा पीठ फेर कर चल दोगे एक चाल चलूँगा। देखिए, नहीं डरते, तौहीद वाला नहीं डरता। बस इसने सब के टुकड़े टुकड़े कर दिए, हाँ सिर्फ बड़े बुत को छोड़ दिया, ये भी इसलिए कि वो सब इसी की तरफ लौटें। कहने लगे, हमारे खुदाओं के साथ ये किसने किया? ऐसा शख्स तो यकीनन जालिमों में से है। क्या खुद से अपने खुदाओं की बेबसी नहीं मान रहे कि ये कैसे खुदा हैं जिनको मार के तोड़ फोड़ के कोई फेंक भी गया तो इनको पता ही ना चला? बोले, हमने एक जवान को इसका तस्करा करते हुए सुना था जिसे इब्राहिम कहा जाता है। सब ने कहा, अच्छा, इसे मजमे में लोगों की निगाहों के सामने लाओ ताकि सब देखें। यानी इसकी ये जरूरत कि हमारे बुतों को तोड़ दे। कहने लगे, इब्राहिम अलैहिस्सलाम, क्या तूने ही हमारे खुदाओं के साथ ये हरकत की है? देखिए जुमला कितना कच्चा है। खुदा करते हैं किसी के साथ कुछ या बंदे करते हैं खुदाओं के साथ कुछ? खुद बता रहे हैं कि हमारे खुदाओं के साथ तुमने ये किया। आपने जवाब दिया, बल्कि इस काम को इनके बड़े ने किया है, तुम अपने खुदाओं से पूछ लो अगर ये बोलते चलते हों। ابراہیم کا انداز بڑا خوبصورت تھا. میں نے سبیل الجنہ میں آپ کو پوری میتھڈالوجی بتائی تھی کہ ابراہیم کی جو تبلیغ تھی نا اس میں مزاح کا انداز بھی تھا اور انٹرلیکٹ کو بھارنے والا بھی تھا. سیدھی بات نہیں کرتے تھے, گھما کے کرتے تھے. سننے لے کو ایسے لگ رہا ہوتا تھا کہ آپ ہماری بات مان رہے ہیں, لیکن اصل میں ان کو اپنی بات کی طرف لا رہے ہوتے تھے. اور آج ایسے ہی انٹرلیکٹ سٹائل کی ضرورت ہے. جب لوگ آپ سے سائڈ ایشوز چھیڑیں, چار شادیاں, حضرت عائشہ سے شادی, اللہ کے نبی ایسے, تو آپ ان کو گھوم گھام کے اس سوال سے نکال کر پھر توحید پہ لے آئیے. یہ ہے آج کے دور کا بیسٹ طریقہ تبلیغ جو ہم غیر مسلموں کے ساتھ کر سکتے ہیں. تو ابراہیم علیہ السلام ان کو کہہ رہے ہیں, اچھا اگر کچھ کیا ہے تو ان کو پتہ ہی ہوگا نا, جا کے ان سے پوچھ لو, اگر یہ بولتے ہیں تو تم پوچھ لو. آپ نے جواب دیا, بلکہ اس کام کو ان کے بڑے نے کیا, تم اپنے خداؤں سے پوچھ لو اگر یہ بولتے چلتے ہوں. بس یہ لوگ اپنے دلوں میں قائل ہو گئے. کس بات پہ بلا, کہ یہ بت تو بولتے ہی نہیں ہیں, ہم کیسے پوچھیں. شرم آ گئی نا کہ اتنے بے بس خداؤں کو ہم پوچھ رہے ہیں. اور کہنے لگے, ظالم واقعی تم ہی ہو. خود کو کوسنے لگے. اب اس کا اگلا نتیجہ کیا نکلنا تھا, فوراً مان جاتے ابراہیم کی بات کو اور کہتے ہاں واقعی ہم لکڑی اور پتھر کے بتوں کو پوچھتے ہیں, یہ تو بڑی زیادتی ہے. لیکن کیا ہوتا ہے اس کے بعد, یہ سن لیجئے. پھر اپنے سروں کے بل اوندھے ہو گئے اور کہنے لگے, یہ تجھے بھی معلوم ہے یہ بولنے چالنے والے نہیں. عقل ماری گئی, جس کو کہتے ہیں کھوپڑی الٹی پڑ گئی. کہنے لگے, ابراہیم آپ کیسی بات کرتے ہیں, بھلا یہ پتھر کے بت بولتے ہیں. اللہ کے خلیل نے اسی وقت فرمایا, افسوس, کیا تم اللہ کے علاوہ ان کی عبادت کرتے ہو جو نہ تمہیں کچھ بھی نفع پہنچا سکے نہ نقصان. تف ہے تم پر اور ان پر جن کی تم اللہ کے سوا عبادت کرتے ہو, کیا تمہیں اتنی سی بھی عقل نہیں. کہنے لگے, اسے جلا دو اور اپنے خداؤں کی مدد کرو اگر تمہیں کچھ کرنا ہی ہے. ہم نے فرما دیا, آگ تو ٹھنڈی پڑ جا اور ابراہیم علیہ السلام کے لیے سلامتی اور آرام کی چیز بن جا. نوٹ کیجئے گا جملہ کتنا خوبصورت ہے. کہنے لگے, اپنے خداؤں کی مدد کرو. یہ اپنے خداؤں کی مدد کر رہے تھے اور اللہ نے اپنے بندے کی مدد کر دی. ابراہیم کے لیے ساری دنیا کی آگ کو ٹھنڈا کر دیا. وَرَادُ بِهِ كَيْدًا فَجَعَلْنَاهُمُ الْأَخْسَرِينَ. گو انہوں نے ابراہیم کا برا چاہا لیکن ہم نے انہیں ناکام بنا دیا, اور ہم ابراہیم اور لوط کو بچا کر اس زمین کی طرف لے چلے جس میں ہم نے تمام جہان والوں کے لیے برکت رکھی تھی. اور آپ دیکھیے, جب اللہ کے لیے کھڑے ہوئے, ہجرت کی, تو جواب میں ہجرت کا تحفہ کیا ملا, اور ہم نے اسے اسحاق عطا فرمائے اور یعقوب اس پر مزید, اور ہر ایک کو ہم نے صالح بنایا, بیٹے کے بعد پوتا. یہ اللہ کی سنت ہے. جہاں انبیاء کرام کی قربانی اور ہجرتوں کا ذکر ہے نا, اس سے اگلی ہی آیت میں اللہ کے کسی انعام کا بھی ذکر ہے. اور ہم نے ان کو پیشوا بنا دیا کہ ہمارے حکم سے لوگوں کی راہبری کریں, اور ہم نے ان کی طرف نیک کاموں کے کرنے اور نماز کے قائم رکھنے اور زکوٰۃ دینے کی تلقین کی, یعنی وحی کی, اور وہ سب ہمارے عبادت گزار بندے تھے. ہم نے لوط علیہ السلام کو بھی حکم اور علم دیا اور اسے اس بستی سے نجات دی جہاں لوگ گندے کاموں میں مبتلا تھے. اللہ نے کام کا نام نہیں لیا پورے قرآن میں کہیں, اتنا کبھی فعل ہے یہ, کبھی اس کو گندا کام کہہ دیا, کبھی کچھ کہہ دیا. اور تھے ہی وہ بدترین گناہگار. اور ہم نے لوط علیہ السلام کو اپنی رحمت میں داخل کر لیا, بے شک وہ نیکوکار لوگوں میں سے تھے. تو یہ تھی ابراہیم علیہ السلام کی کہانی. پہلی بات دیکھیے کہ ابراہیم کی رشد کی بات ہوئی. یہ کیا ہوتی ہے, پہلے تو دعا کریں اللہ مجھے آپ کو بھی دے دے. اس رشد کی آج ہمیں بڑی ضرورت ہے. رشد سے مراد ایسی ہوش مندی جس سے انسان اپنے فائدے اور نقصان کو, نیک اور بد کو, اور خیر اور شر میں امتیاز کر سکے, اور فائدے کی بات کو قبول کر لے اور نقصان کی بات کو رد کرنے کے قابل ہو جائے, خواہ یہ نفع اور نقصان دنیا کا ہو یا آخرت کا ہو. پوچھئے خود سے, میرے اندر ہے یہ خوبی؟ کیا دنیا کے وقتی فائدے کی خاطر آخرت کا ہمیشہ کا فائدہ چھوڑ تو نہیں دیتی؟ معذرت ہے, اگر ایسا ہے تو پھر آپ ہوش مند نہیں ہیں. پھر آپ کو اپنا نام راشدہ نہیں رکھنا, پھر آپ کچھ اور نام رکھیے. پھر آپ دیکھیے کہ یہ وہ مقام ہے کہ جس پہ شاعر نے کہا تھا کہ بے خطر کود پڑا آتش نمرود میں عشق, عقل ہے محو تماشائے لب بام ابھی. یعنی جب آگ جلائی گئی ابراہیم کے خلاف تو بغیر سوچے سمجھے اس میں کود پڑے. اگر عقل سے پوچھتے کودوں کہ نہ کودوں, ذرا نوٹ تو کیجیے, عقل ان کو کیا کیا سجھاتی, نا 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 یہ تو خودکشی ہوگی اور خودکشی حرام ہے. اور عقل نے کیا کہنا تھا؟ دیکھو نا اس وقت تم اکیلے ہی تو ہو دنیا میں اللہ کا نام لینے والے، پھر تم بھی مر جاؤ گے تو پھر دین کا کام کون کرے گا، پھر اللہ کا نام کون لے گا؟ اور کیا عقل نے سکھایا ہوگا؟ دیکھو نا آگ میں جلنے کے بعد مجھے پھر مزید نیکیوں کے کرنے کا موقع ہی نہیں ملنا. یعنی عقل نے سو سو تاویلیں سنائی ہوں گی، لیکن یاد رکھیے جب رب سے تعلق گہرا ہوتا ہے تو اس کے راستے کی جلائی ہوئی آگ بھی ٹھنڈی ہو جاتی ہے. وقلنا یا نار کونی بردا وسلاما علی ابراہیم. سوچئے میرا اللہ سے تعلق کیسا ہے؟ کیا میں سوچ سوچ کر نیکیاں کرتی ہوں؟ کیا میں سوچ سوچ کر اللہ کے رستے میں کچھ دیتی ہوں، یا میں بے سوچے سمجھے نیکیوں میں آگے بڑھنے لگتی ہوں؟ جتنا سوچیں گے اتنا نیکی مشکل ہوگی. اور آپ امیجن کیجئے اتنی بڑی آگ، الاؤ تیار ہوا، زمین میں پہلے گڈھے کھود دے ڈیپ، پھر اس میں ایندھن ڈالا. عورتیں منت مانتی میرا یہ کام ہو جائے تو میں ابراہیم کے خلاف جو آگ جلانی ہے اس کے اندر ایندھن ڈالوں گی. اور جب وہ خوب زیادہ سے ایندھن جمع ہوا تو نمرود نے یہ سارا کچھ کروایا تھا، اس نے اپنے لیے وہاں ایک سٹیج سا بنوایا کہ میں ذرا یہاں سے دور بیٹھ کر دیکھوں گا کہ جب ابراہیم چلے گا تو مزہ کتنا آئے گا مجھے. اور پھر کیا ہوا، لوگ بھی جمع ہو جاتے ہیں ایسی چیزوں کو دیکھنے. کیا آج دیکھتے ہیں ان کے ساتھ ہوتا کیا؟ لکھ لیں اپنے لیے، جس کو اللہ رکھے اسے کون چکھے. آپ اللہ کے نام پر آگ میں بھی کود گئے نا تو اللہ اس آگ کو بھی گلو گلزار کر دے گا. ابن عباس رضی اللہ عنہ فرماتے ہیں بارش کا داروغہ فرشتہ کان لگائے ہوئے تیار تھا کہ کب اللہ کا حکم ہو اور میں اس آگ پر بارش برسا کر اسے ٹھنڈی کر دوں. ایسے کائنات پھر آپ کی معاون ہو جاتی ہے جب آپ اللہ کے رستے میں تکلیفیں سہتے ہیں. اب اللہ کے رستے میں ہجرتیں اور قربانیاں کر کے تو دیکھیے، پھر شاید کوئی بات سمجھ آئے، ورنہ بات سمجھ نہیں آتی. کائنات کا مالک ساری فوج کو تیار کھڑا کر رہا ہے کہ ایک حکم ہو کن فیکون، اور بارش کا فرشتہ چاہ رہا ہے کہ اللہ مجھے حکم دے اور میں اس آگ کو بجھا دوں. لیکن براہ راست حکم الہی آگ کو پہنچ گیا. قلنا، ہم نے کہا. یعنی یہ اتنا پیارا دکھتا ہے کہ اللہ نے فرشتوں کو نہیں کہا کہ جاؤ آگ بجھا دو، بارش کے فرشتے کو نہیں کہا جا کے بارش کر دو. ہم ہوتے تو یہی کہتے ہیں ہائے اللہ کوئی تو آئے مدد کے لیے، اللہ کوئی تو سبب آئے، نہیں مجھے نہیں چاہیے، میرا اللہ کرے گا میری مدد. اور اللہ نے آگ کو کیا کہا؟ میرے خلیل پر تو سلامتی اور ٹھنڈک بن جا. فرماتے ہیں کہ اس حکم کے ساتھ ہی روئے زمین کی آگ ٹھنڈی ہو گئی. یہ بات کہاں لکھی ہے؟ یہ تفسیر ابن جریر طبری میں لکھی ہے، 466 پیج ہے، 18 جلد ہے، جا کے پڑھ لیں. یہ ہے وہ رومانٹک موقع بات کرنے کا کہ جس کو کہتے ہیں کہ دو عالم سے کرتی ہے بیگانہ دل کو عجب چیز ہے لذت آشنے. ہم نے یہ مزہ چکھا نہیں ہے اس لیے ہمیں یقین نہیں آتا. صحابی کے پشت پہ ہڈی کے اندر تیر چلا گیا جنگ میں، اب وہ کھب گیا، لوگوں نے نکالنے کی کوشش کی تو نکل ہی نہیں رہا، اور تکلیف ہو رہی، چھڑے ہوئے کو چھیڑنا اور تکلیف ہوتی ہے. اسی اثنا میں نماز کا وقت ہو گیا، کہنے لگے میں نماز پڑھوں گا، اور جب میں نماز میں ہوتا ہوں نا تو مجھے ارد گرد کی ہوش نہیں رہتی، تو اس وقت کوشش کرنا شاید کم درد ہو. یعنی کہ وہ کہہ لے کہ وہ انتھیزیا کیا ہوتا ہے، کوئی بے ہوشی کا ٹیکہ لگ جاتا ہے، مجھے ہوش ہی نہیں رہتی، کوشش کر لینا. اچھا ٹھیک ہے، پوری نماز پڑھ لی، سلام پھیر کر کہتے ہیں جب میں نے تمہیں موقع دیا تو تم نے کیوں نہ نکالا. کیا بات کرتے ہیں، پہلے رکوع میں ہی نکال دیا تھا. یہ ہے بے خطر کود پڑا آتش نمرود. یہ کون ہے جو دین کے کام کریں گے؟ یہ عقل والے نہیں کریں گے، یہ دل والے کریں گے. سوچ سوچ کے نیکیاں کریں گے، کبھی نہیں ہوں گی. اپنے ہاتھوں پہ ڈالیں اپنے آپ کو، میں کروں گی، آئی ول ڈو اٹ، آئی کین ٹیک کیئر اٹ، ناٹ آئی ول ناٹ. وہ ذات، وہ ہستی ہے، ناممکن کو ممکن بنانے والی ہستی وہ ہے. اور یاد رکھیے ایمان کے کام سرٹن لیول پہ اللہ لے جاتا ہے نا، پھر ایسے امتحانوں میں ڈالتا. تاریخ میں ایسا ہوا، کسی نے ابراہیم کی یہ پیروڈی کی، اچھا ابراہیم کے لیے آگ ٹھنڈی ہو گئی تھی، میں بھی بڑا نیک ہوں، जलाओ आग, आग जलाई जाके जल के राख हो गया, फिर नहीं ठंडी होती। ये तो तौहीद के साथ होती है, ये हनीफियत के साथ होती है, ये सबसे कट के रब का होने के साथ होती है। ये इस क़ाल लहु रब्बुहु अस्लिम क़ाला अस्लमतु लिरब्बिल आलमीन के बाद होती है। अपने आप को मत आजमाइएगा, मारे जाएंगे। आज ज़रूरत है इस बात की कि हम अपने दिल में पहले इतना प्यार तो लेकर आएँ अल्लाह के लिए, इतनी मोहब्बत तो हो। और याद रखिए, इब्राहिम का सिर्फ एक झगड़ा था उस कौम से, बोलिए तौहीद, ला इलाहा इल्लल्लाह। कोई उल्टी पुल्टी इधर उधर की बातें, कोई जायदादों के मामले, रिश्तों की बातें नहीं। हम तो सारी ज़िंदगी लोगों से अपने ही महाज पे जंग लगते रहते हैं। मुझे ये कह दिया, मेरी इज्जत ना की, मेरी कदर ना की, मुझे समझे नहीं, मैंने ये सोचा वो सोचा नहीं। याद रखिए, आग अल्लाह की मखलूक है और अल्लाह की हर मखलूक उसकी इबादत करती है। और अल्लाह ने ये कर दिया, अल्लाह आज भी कर सकता है। अगर आज भी नबूवत होती, आज भी ये सारा कुछ मुमकिन था उन लोगों के लिए जो वाकई से थे। आप देखिए कि वो अपने खुदाओं की हिफाजत कर रहे थे, अल्लाह अपने बंदे की हिफाजत कर रहा है। कभी कोई एक मौका आपकी ज़िंदगी में ऐसा आया? अपने आप से पूछिए, आज तक क्या मेरी ज़िंदगी में भी कोई आग ठंडी हुई है? वल्लाही बीसियों मौके आपकी भी ज़िंदगी में आए होंगे, लोगों ने आपको सर से पांव तक आग बगोला करना चाहा, आप ठंडे ठार हंसते रहे, कर लो बोल लो, कहते हो कह लो। वो कहते हैं ना, एक बंदा था तो उसको दूसरा शख्स गालियां दे रहा था, तो वो हंसी जा रहा है, हंसी जा रहा है। पास बैठे किसी शख्स ने कहा उसके प्यारे ने, वो सुन नहीं रहा, तुझे गालियां दे रहा है? कहता दे ही रहा है ना, ले तो कुछ नहीं रहा ना, देने दो। ये बेनियासी आनी चाहिए आप में मेरे में। आपके ऊपर भी ज़िंदगी में बीमारियां आएंगी, दुख आएंगे, परेशानियां आएंगी। वलनब्लुवन्नकुम बिशय्यिन मिनल खौफि वल जूइ वनक़्सि मिनल अमवाली वल अन्फुस, लेकिन वबशिरिस साबिरीन। जब आप अल्लाह के साथ जुड़े होते हैं ना, दिल दिमाग के साथ, इताअत और समा बसर के साथ, तो फिर दुख दुख नहीं लगता, बीमारी बीमारी नहीं लगती, बच्चे का गम गम नहीं लगता, मौत वाले घर में बैठे भी आप कह रहे हैं गम कोई नहीं है, क्या मसला। हज़रत इब्राहिम का ये कॉल जाके पढ़ लीजिए, अलविदाया नहाया में भी आपको मिल जाएगा। कहते हैं वो दिन जो आग में गुजारे, वो मेरी ज़िंदगी के सबसे खूबसूरत दिन थे, सबसे खूबसूरत दिन थे उनके जो आग में गुजारे। क्यों? इमाम इबन क़य्यिम रहमतुल्लाह अपने उस्ताद मोहतरम इमाम इबन तैमिया के बारे में कहते हैं, कहीं कोट करूंगी आपके सामने, अभी सिर्फ सुन ले। कहते हैं जो दिन मैंने जेल में गुजारे उससे खूबसूरत दिन ही कोई नहीं थे। और फिर वायद पढ़ते थे कि वह भई ना हम, उनके और इनके बीच में एक दीवार है जिसके एक तरफ रहमत है एक तरफ अजाब है। तो लिखिए, जो गम दुख तकलीफ़ें अल्लाह के रस्ते में आती हैं वो ठंडी आग होती हैं। लोग कहते हैं हाय बेचारे, हाय बेचारियाँ, होश ही कोई नहीं, सुबह शाम घर से बाहर फिरती हैं, हाय इनको फुर्सत ही नहीं, हाय इतने काम, बच्चे रुलाती हैं। कभी कोई जाके उनके दिलों से तो पूछे ठंड कितनी पड़ती है, सच है कि झूठ है? जी फरज जी, सच है कि झूठ है? सच है, ये सच है। ये काम ऐसे होते ही नहीं है, सोच के करने वाले ना करें, अभी टाइम लें, गुना नहीं है। लेकिन अगर आपका ईमान अब उबल चुका है ना, जोश खरोश, आप मान गए कि अब वक्त थोड़ा है ज़िंदगी का, तो फिर फुर्सत कोई नहीं है। वक्त फुर्सत कहाँ, काम अभी बाकी है, दुनिया में नूर तौहीद का इतमाम अभी बाकी है। आपके पास वक्त होगा, मेरे पास नहीं है, यकीन कीजिए मेरे पास वक्त नहीं है कि मैं इसको ज़ाया कर सकूं। जितना ज़्यादा आप अल्लाह के रस्ते में खपेंगे अल्लाह आपकी कदर करेगा। क्यों आग ठंडी हुई? क्योंकि इब्राहिम का ईमान उससे ज़्यादा गर्म था, तो ईमान की गर्मी आग को ठंडा कर गई कि तू तो पीछे हो, मैं तुझसे ज़्यादा गर्म हूँ। ठंडे ठंडे मुसलमानों के साथ ये कभी नहीं होगा। अभी तो हमने पहली कहानी पढ़ी है, अभी अभी तीन और हैं। अल्लाह अकबर, कहिए कि अल्लाह इन नबियों पे, इन अम्बिया कराम पे करोड़ों रहमतें करें। अल्लाहुम्म सल्ली अला मुहम्मदिन कमा सल्लैता अला इब्राहिमा, और अल्लाहुम्म बारिक अला मुहम्मदिन कमा बारकता अला इब्राहिम। ये वदा इब्राहिम के नाम सुबह शाम आपकी मेरी नमाजों का हिस्सा है। کبھی نبی کے نام پہ درود پڑھا جائے اور ابراہیم کے نام پہ نہ پڑھا جائے. کون سی تسبیح نماز کا ذکر ہے ابراہیم کی؟ ادھر کوئی 500 دانے کی تسبیح جو گلے میں پہنی ہوئی ان پھولوں کی طرح ہے کوئی؟ یاد رکھیے, یہ چاہیے آج اللہ کو آپ سے مجھ سے, یعنی اصل توحید کیا ہے کہ قیامت کے دن جا کر بندہ اللہ کو کہہ دے کہ اللہ یہ سارا جہاں خفا ہے مجھ سے تیرے لیے. وما نکم منہم الا یؤمنوا باللہ العزیز الحمید, سورہ بروج میں پڑھیں گے کہ ان کو کھائیوں میں ڈال کے آگ میں کیوں ڈالا اور کوئی انتقام کی وجہ نہیں تھی سوائے اس کے کہ یؤمنوا باللہ العزیز الحمید, کہ یہ ایک اللہ حمید کی باتیں کیوں کرتے ہیں. تو توحید والے لوگوں کو بڑے برے لگتے ہیں پر اللہ کو بڑے ہی پیارے لگتے ہیں. کتنا پیار آیا ہوگا اللہ کو ابراہیم میں سے. اور دیکھیے ابراہیم آگ میں سے نکل آئے, آپ بھی نکل آئیں گے ان دکھوں کی آگ میں سے, ان بیماریوں سے نکل آئیں گے, اگر شرط یہ ہے کہ آپ کا اللہ پر یقین ہو. اللہ تعالیٰ آپ کا میرا ایمان بڑھا دے. کیا سیکھا؟ تعریف کرنی ہے اس بات پہ اللہ کی کہ اس نے مجھے ہوش مندی دی, بغیر سوچے سمجھے رسم و رواج کی پیروی نہیں کرنی. جھوٹے معبود نہ نفع دے سکتے ہیں نہ نقصان. اپنا محاسبہ کرنا ہے کہ کیا عمل صالح کرتی ہوں. اللہ سے حکمت اور علم کی دعائیں کرنی ہیں کہ اللہ کے احکامات پر خوش دلی سے سر تسلیم خم کرتی ہوں. اللہ تعالیٰ ہمیں اس کی توفیق دے دیں.